صل على محمد وآل محمد وعجل فرجه. فاتحة. اللهم صل على محمد وآل محمد. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين. لا حول ولا قوة إلا بالله العلي العظيم. أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله والصلاة والسلام على رسول الله وعلى آله آل الله لا سيما بقية الله ولعنة الله على أعدائهم أعداء الله من يومنا هذا إلى لقاء الله أما بعد فقد قال الله وجعلناهم أئمة يهدون بأمرنا وأوحينا إليهم فعل الخيرات وإقام الصلاة وإيتاء الزكاة وكانوا لنا عابدين. صلوات عليك يا محمد. أيضاً الكرامي کل آپ کی خدمت میں عرض کیا تھا کہ انسان دوسری مخلوقات سے مختلف ہے. انسان کے سوا جتنی بھی مخلوقات ہیں وہ جیسی ہیں ویسا اللہ نے انہیں بنا دیا ہے. اس میں ان کا نہ کوئی نقص ہے نہ کوئی ان کا کمال ہے. شیر اگر بہادر ہے تو اس کا کمال نہیں ہے. اللہ نے اسے شجاع و بہادر بنایا ہے، اسے طاقتور اللہ نے بنایا. بکری اگر کمزور ہے تو اسے کمزور اللہ ہی نے بنایا ہے. شیر خود سے شیر نہیں بنا ہے، بکری خود سے بکری نہیں بنی ہے. ہیرا خود سے ہیرا نہیں بنا ہے، کوئلہ خود سے کوئلہ نہیں بنا ہے. کوئلے کو کوئلہ اللہ نے بنایا، ہیرے کو ہیرا اللہ نے بنایا. انسان تھوڑا مختلف ہے. انسان کو اللہ نے یہ اختیار دیا ہے کہ وہ اپنے کو خود بنا سکتا ہے. تو خود بنانے سے کیا مراد ہے اس کو بھی عرض کروں گا. انسان کی زندگی کے مختلف مراحل ہیں. ایک مرحلہ انسان کی زندگی کا وہ ہے جب وہ ماں کے پیٹ میں تھا. اس مرحلے میں انسان نے خود کچھ نہیں کیا، نہ اپنے کھانے کے لیے اس نے کوئی انتظام کیا، نہ اپنی پرورش کے لیے، اپنے پروان چڑھنے کے لیے. جو کچھ ہے ماں کے پیٹ میں سب خدا کا کام ہے اور کسی کا نہیں. جب پیدا ہو کر کے دنیا میں آ گیا، دوسرا مرحلہ، جب پیدائش کے بعد دنیا میں آ گیا تو دنیا میں کچھ کام انسان کو کرنا ہے، کچھ کام خدا کا. یہ ہاتھ پیر، یہ آنکھیں، یہ زبان، یہ سب کچھ اللہ نے دے دیا. زمین کو اللہ نے پیدا کر دیا، اس میں رشد و نمور کی صلاحیت دے دی کہ اگر اس میں ایک دانہ آپ ڈال دیں گے تو زمین میں یہ صلاحیت ہے کہ زمین اس ایک دانے کو 100 دانے میں تبدیل کر دے گی. یہ صلاحیت پروردگار نے دی ہے. پانی اللہ نے برسا دیا, سورج کی روشنی اللہ نے دے دی, لیکن ہل تو آپ کو جوتنا پڑے گا, بیج آپ کو ڈالنا پڑے گا, فصل آپ کو کاٹنی ہوگی, گیہوں کو آٹے میں تبدیل آپ کو کرنا ہوگا, آٹے سے روٹی تیار کرنا آپ کو ہوگا, ہاتھ بڑھا کے دہن میں آپ کو ڈالنا ہوگا. تو کچھ کام خدا نے کر دیا ہے, کچھ کام ہمیں کرنا ہے. پہلے مرحلے میں کیا تھا, سارا کام خدا کا, ہمارا کچھ نہیں ہے. جیسی شکل و صورت پروردگار نے بنانا چاہی بنا دی, ہمارا اس میں کوئی ہاتھ کوئی کردار نہیں ہے. لیکن دنیا میں آنے کے بعد کچھ ہمیں کرنا ہے, کچھ پروردگار کو کرنا ہے. البتہ کرنے کی صلاحیت اسی نے دی ہے, ہاتھ میں جنبش اللہ کی دی ہوئی ہے, لیکن لقمہ اٹھا کے دہن تک ہمیں لے جانا ہے. اگر یہ سوچ کے بیٹھے رہ جائیں کہ اللہ رازق ہے, خود بخود لقمہ دہن میں چلا جائے گا, تو نہیں جائے گا. سسٹم ہے, دنیا کی زندگی کا سسٹم یہ ہے. اس کے بعد تیسرا اور چوتھا مرحلہ یہ جو ہے برزخ کا اور آخرت کا مرحلہ ہے. پہلے مرحلے میں سب کچھ اللہ کی طرف سے, ہمارا کچھ نہیں. دوسرے مرحلے میں کچھ خدا کچھ ہم. شرک نہیں ہے, شرک وہاں ہو جاتا جہاں ہم خدا کے مقابلے میں ہوتے. نہیں, جو ہم کر رہے ہیں اسی کی دی ہوئی طاقت سے کر رہے ہیں, اسی کی عطا ہے, اسی کا حکم ہے, اسی کی اجازت ہے. شرک وہاں ہوتا ہے جہاں دو طاقتیں جو ہے مقابلے میں ایک دوسرے کے ہوں, یا مقابلہ نہیں ہے. تیسرا اور چوتھا مرحلہ جو ہے برزخ اور آخرت کا جو مرحلہ ہے, وہاں سب کچھ ہمارا ہے. وہاں ہر چیز انسان کی خود کی ہے. یہ شکل و صورت, یہ ہاتھ پیر جو دنیا میں ہیں, آخرت کے لیے خود آپ کو بنانا ہے. یہ جو شکل و صورت, یہ جو ہاتھ پیر یہاں پر ہیں, رنگ و روپ ہے, یہ ضروری نہیں کہ وہاں بھی رہے. جو آپ بنائیں گے, جیسا اپنے کو بنائیں گے, یہاں اللہ نے انسان کی شکل دے کر کے بھیجا ہے. ضروری نہیں ہے کہ وہاں جب اٹھائے جائیں گے تو انسان کی شکل میں اٹھائے جائیں. ہو سکتا ہے قیامت کے دن جب مبعوث کیے گئے تو انسان کی شکل کے بجائے حیوان کی شکل میں اٹھائے گئے. ہم تو دنیا میں انسان تھے, کہا وہ انسانی شکل دنیا کے لیے تھی. عرض کر دیا کہ جو نظام ماں کے پیٹ کا ہے وہ نظام دنیا کا نہیں ہے. دنیا میں آنے کے بعد جو نظام دنیا کا ہے وہ نظام آخرت کا نہیں ہے. تینوں نظام بالکل الگ ہیں, سسٹم الگ الگ ہے. ہر ایک کی زندگی کا, ہر ایک کی حیات کا سسٹم پروردگار نے الگ بنایا ہے. مچھلی کی حیات کا سسٹم الگ ہے, انسان کی حیات کا سسٹم الگ ہے. مچھلی پانی میں رہے گی تو زندہ رہے گی, پانی سے باہر نکال دے تو مر جائے گی. انسان اس کا الٹا ہے, ڈبو دیجئے پانی میں تو مر جائے گا, ہے نا. تو ہر ایک کا نظام الگ ہے, ہر ایک کا سسٹم الگ ہے. آخرت کا سسٹم دنیا کے نظام سے بالکل الگ ہے. جو کچھ بھی آپ کو آخرت میں ملنا ہے سب آپ کا اپنا عمل ہے. لیس للانسان الا ما سعى, قرآن کہہ رہا ہے. انسان کو وہاں وہی ملے گا جس کی اس نے کوشش کی ہے. کل نفس بما کسبت رہینا, ہر شخص اپنے عمل کا گروی ہے. جو آپ نے کیا ہے وہی ملے گا. یعنی انسان بننا چاہتے ہیں تو آپ کو خود سے انسان بننا ہے, اور انسان بننے کے بعد بھی سارے اعضاء و جوارے کامل رہیں یا ناقص ادھورے. اندھے بننا ہے کہ آنکھوں والا, بہرے بننا ہے کہ قوت سماعت سے, یہ جو ہے مالا مال, ہاتھ پیر ہوں یا نہ ہوں,
لنگڑے لولے بننا چاہتے ہیں یا سالم الاعضاء بننا چاہتے ہیں، یہ سب آپ کے اوپر ڈیپینڈ کرتا ہے. رہنا کہاں چاہتے ہیں، جنت میں یا جہنم میں، یہ خود کو اختیار ہے. کھانا کیا چاہتے ہیں، کپڑا کیا چاہتے ہیں، کپڑا چاہیے کہ نہیں چاہیے، برہنا رہنا چاہتے ہیں، یہ ساری چیزوں کے پیچھے حدیثیں ہیں. ابھی عرض کروں گا آپ کی خدمت میں، یہ فقط الفاظ نہیں جو میں بیان کیے جا رہا ہوں آپ کی خدمت میں. ان سب کے پیچھے محمد و آل محمد علیہ السلام کی تعلیمات ہیں. ہم پہلا مرحلہ، ابھی دنیا میں ہم انسان ہیں، ہم سب الحمدللہ انسان ہیں، لیکن کیا قیامت کے دن جب قبر سے اٹھائے جائیں گے تو انسان ہی اٹھائے جائیں گے یا حیوان؟ معصومین علیہ السلام کے جو ارشادات ہم اٹھا کر کے دیکھیں، انسان جب گناہ کرتا ہے، معصیت کرتا ہے، اللہ کی نافرمانی کرتا ہے، ہر گناہ کا نمائندہ ایک جانور ہے. جن کی زندگی میں دھوکہ دھڑی، فریب، مکاری، عیاری جن کی زندگی میں پائی جاتی ہے، قیامت میں جب وہ اٹھائے جائیں گے تو ان کی شکل لومڑی کی ہوگی، انسان کی شکل نہیں ہوگی. جن کے یہاں ان کی زندگی پر درندہ خوئی غالب ہے، ان کو مارا، ان کو قتل کر دیا، کسی کو انسان سمجھتے ہی نہیں ہیں، اپنے سوا کسی کے لیے روئے زمین پر جینے کا حق قائل ہی نہیں ہے، ہم ہیں اور بس، ہم ہیں اور جو ہمارے اشاروں پر چلے انہی کو جینے کا حق ہے. ہر طرف قتل و غارت، خون ریزی. یہ جب قیامت کے دن اٹھائے جائیں گے تو یہ بھیڑیے کی شکل میں اٹھائے جائیں گے. جن کے یہاں زندگی میں عیاشی غالب ہے، بے حیائی غالب ہے، وہ جب قیامت کے دن اٹھائے جائیں گے ان کی شکل انسان کی نہ ہوگی، سور کی شکل ہوگی. یہ ساری روایتیں، حدیثیں موجود ہیں. اگر انسان قیامت کے دن انسان کی شکل میں آنا چاہتا ہے تو اس کے لیے کام یہی پہ کرنا ہے. اگر حدیثوں میں ہے کہ دنیا مزرعت الاخرہ، دنیا آخرت کی کھیتی ہے، جو یہاں بوئیں گے وہ وہاں کاٹیں گے، وہ کسی ایک میدان کی بات نہیں ہو رہی ہے، زندگی کے ہر شعبے میں انسان کی شکل چاہیے کہ نہیں چاہیے، آنکھیں چاہیے کہ نہیں چاہیے، ہاتھ پیر سالم ہوں کہ نہ ہوں، کھانا چاہیے کہ نہیں چاہیے، کیا کھانا چاہتے ہیں، گھر کہاں چاہتے ہیں، کپڑا کیسا چاہتے ہیں، یہ ساری چیز، ہر چیز میں انسان کو اللہ نے مکمل اختیار دے دیا ہے. دنیا میں تمہیں انسانی شکل دے دیے، بہت سے لوگوں کو انسانی شکل اچھی نہیں لگتی، ٹھیک ہے، کوئی بات نہیں، یہ 60-70-80 سال جھیل لیجئے، اس کے بعد تو آپ کے اختیار میں ہے، جو شکل چاہیں، جس جانور کی شکل چاہتے ہیں اپنانا اپنا لیں، آزاد ہیں آپ، پوری پوری آپ کو آزادی دے دی گئی ہے. ساتویں امام، امام موسیٰ کاظم علیہ السلام. دیکھیے حدیثوں میں جو یہ نہیں کہ مرنے کے بعد بنیں گے، ابھی بن رہے ہیں اسی وقت، یعنی ہماری زندگی کا کوئی لمحہ عبث، لغو، بیہودہ، بیکار نہیں ہے. ابھی اسی وقت جو جس کی زندگی میں جو گناہ غالب ہے وہی شکل اختیار کر چکا ہے. سڑکوں پہ آپ جانتے ہیں، سب آپ کو انسانی نظر آتے ہیں، کوئی جانور تو نظر نہیں آتا، سینما ہال میں کون نظر آتا ہے؟ وہ جو اس طرح والے کلب ہوتے ہیں جہاں مومنین اس کے پاس سے بھی جو ہے نہیں یہ جو ہے گزرتے ہیں، وہاں پر کس شکل کے لوگ ہوتے ہیں؟ بظاہر تو انسان ہی ہے نا، کیا وہ بعد میں بنے گے؟ نہیں، بن چکے ہیں، بن چکے ہیں تو دکھ کیوں نہیں رہے ہیں؟ اگر بن چکے ہیں، ہم تو سارے کو انسان ہی دیکھتے ہیں، بڑے سے بڑے جلاد کو، صدام حسین کو ہم نے دیکھا تو کیسا پایا تھا، انسان ہی تو تھا نا. یہ داعش والے سارے کے سارے کس شکل کے ہیں؟ بھیڑیا کو دیکھتے ہیں، ہیں تو انسان ہی کی شکل میں. اگر یہ بھیڑیے ہیں تو بھیڑیے کی شکل میں دیکھ کیوں نہیں رہے ہیں؟ اگر وہ لومڑی بن چکے ہیں تو لومڑی کی شکل میں دکھتے کیوں نہیں ہیں؟ وہ مشہور سیاستداں، وہ مشہور سیاست باز جن کا کام ہی ہے ان کی ٹوپی ان کے سر، मगर वो भी देखते ना इंसान की शक्ल में, लोमड़ी की शक्ल में क्यों नजर नहीं आते। सवाल करने वाला पहले ये सुने कि ये शक्लें कहां के लिए बनी हैं। जहां के लिए बनी हैं वहीं नजर आएंगी। दुनिया में शक्ल तो अल्लाह की दी हुई है, लिहाजा जो अल्लाह ने दे दी है ये शक्ल दुनिया के, ये चेंज नहीं होगी, बदलेगी आखिरत में, नजर आएंगे आखिरत में। दूसरी बात यह है कि हर चीज को देखने के लिए वैसे ही आंख चाहिए। हर चीज हर आंख से नजर नहीं आती है। वो हत्ता वो चीजें जो दुनिया में हैं, जो दुनिया में जो चीजें मौजूद हैं, क्या हर चीज दुनिया की हमें इन आंखों से दिख जाती है? अभी मैं आपसे पूछूं मेरे हाथ में क्या है, सब कहेंगे कुछ नहीं। हमारे हाथ में कुछ नहीं है, कुछ नहीं है हमारे, हाँ कुछ तो नहीं है, कुछ नहीं दिख रहा है। लेकिन अगर इसी हाथ को आप, इसी हाथ को लैब में जाकर के आप जब उसको उन आलात से देखेंगे तो कहा जाएगा कि हमारे हाथ में हजारों जरासीम हैं। जब ये जो है माइक्रोस्कोप से आपने हमारे हाथ को देखा तो क्या कहा? अभी तो आप कह रहे थे हाथ में कुछ नहीं है, अभी कह रहे हजारों जरासीम। पता चला कि जरासीम हैं तो इसी दुनिया की चीज, आखिरत की नहीं है, इसी दुनिया की चीज है। लेकिन उसको देखने के लिए ये आंखें काफी नहीं है, माइक्रोस्कोप की जरूरत पड़ती है। है दुनिया में, मौजूद है। इसी तरह से जो शक्लें वहां बननी है, बन चुकी हैं, देख क्यों नहीं रही हैं? अगर बरज़खी आंखें मिल जाती तो देख लेते। एक सलावात पढ़ेंगे मोहम्मद व आले मोहम्मद पर। और जिन्हें अल्लाह ने दुनिया में बरज़खी आंखें दे दी हैं वो देख भी लेते थे। हज का मौसम है, सातवें इमाम इमाम मूसे काज़िम अलैहिस्सलातु वस्सलाम हज के लिए तशरीफ ले गए हैं। हजियों का बड़ा मजमा है, बहुत भीड़ है हजियों की। अल्हम्दुलिल्लाह हज एक ऐसी चीज है कि हमेशा जो हाजी होकर के आता यही कहता इस साल मजमा बहुत था, इस साल मजमा बहुत था। और ये बहुत मजमे से खुशी होती है, कभी नहीं देखा। जबकि मजमा जब ज्यादा हो जाता है, भीड़ ज्यादा हो जाती है तो बहरहाल परेशानियां बढ़ जाती हैं। इतनी आसानी से तवाफ नहीं हो पाता, इतनी आसानी से शैतान को जो है निशाना बनाना भी आसान नहीं रह जाता है भीड़ की वजह से। मगर आज तक किसी ने नहीं कहा जाने कम वक्त कहां से आ जाते हैं इतने सारे, किसी ने हमेशा खुशी होकर कहते हैं ना भीड़ बहुत है। इमाम के सहाबी अबू बसीर खड़े हुए हैं, अबू बसीर भी खुश हो रहे हैं, खुश होके मौला से कहते मौला मा अक्सर हजीज, इस साल कितने हाजी आए हैं माशाल्लाह। इमाम जवाब में कहते हैं मा अक्सर जजीज व अकल अल हजीज, हाजी तो थोड़े से हैं, शोर करने वाले ज्यादा हैं। हाजी तो थोड़े से हैं, शोर करने वाले ज्यादा हैं। अबू बसीर को ताज्जुब हो रहा है, मौला क्या कह रहे हैं, शोर तो हो रहा है मगर काहे का शोर? हर शोर नापसंद नहीं होता। मैं भी शोर ही कर रहा हूं ना इस वक्त, शोर ही कर रहा हूं, आप सब साकित खामोश बैठे हैं, हम शोर कर रहे हैं। हर शोर नापसंदीदा नहीं होता, वहां शोर काहे का शोर है? लब्बैक अल्लाहुम्मा लब्बैक का शोर है, अल्लाहु अकबर का शोर है, रब्बना आतना फिद दुनिया हसना व फिल आखिरत हसना व क़िना अज़ाबन्नार का शोर है, तिलावत कुरान का शोर है, ये जो है मुनाजात का शोर है, दुआओं का शोर है, याद इलाही का शोर है। ये शोर तो नापसंदीदा नहीं ना है, ताज्जुब है। कहे क्या रहा है बता, इमाम कह रहे तो सही कह रहे हैं, ईमान है ना इमाम के ऊपर, यकीन है इमाम के ऊपर। इमाम गलत तो कहेंगे मगर दिल में एक हलचल है, एक हैजान है, वैसे ही हैजान जैसा इब्राहिम को था, जैसा इब्राहिम को था। इब्राहिम ने अपने हैजान का इजहार भी कर दिया था, रब्बे अरेनी कैफा तुहयिल मौता, अल्लाह का हुक्म है अल्लाह जिंदा करेगा क्यामत मुर्दे को, यकीन तो है, ईमान है, लेकिन थोड़ी सी परेशानी भी हो रही है। रब्बे अरेनी कैफा तुहयिल मौता, खुदा दिखा दे तो कैसे जिंदा करेगा। काला अवलम तुमिन, परवरदिगार ने कहा इब्राहिम क्या तुम्हें ईमान नहीं है? अला भला ایمان تو ہے لیکن لیطمئن قلبی، اطمینان قلب کے لیے. ابو بصیر نے اظہار تو نہیں کیا، لیکن امام جو اسرار نہاں سے آشنا ہے، واقف ہے، ابو بصیر کے اضطراب کو پہچان گیا، حرج بھی نہیں ہے. جب ابراہیم کے ہاں اضطراب ہو سکتا ہے تو ابو بصیر کے ہاں اگر اضطراب ہو تو کون سی بڑی بات ہے. امام نے ایک دفعہ ابو بصیر کے ہاتھ آنکھوں پر اپنا ہاتھ پھیرا، دنیاوی آنکھیں برزخی آنکھوں میں تبدیل ہو گئی. جیسے ہی دنیاوی آنکھیں برزخی آنکھوں میں بدلی، ابو بصیر گھبرا کے کہتے، مولا میں یہاں کہاں آ گیا؟ ابھی تو میں انسانوں کے درمیان تھی، جنگل میں کہاں سے آ گیا؟ یہاں تو چند انسانوں کے سوا کوئی انسان نظر ہی نہیں آ رہا ہے، مختلف شکلیں نظر آ رہی ہیں. امام نے کہا، میں نے تم سے کیا کہا تھا؟ ما اقل الحجیج و اکثر الزجیج، حاجی تھوڑے سے ہیں، شور کرنے والے زیادہ ہیں. صلوات پڑھیں گے محمد و آل محمد پر. حاجی تو تھوڑے سے ہیں شور کر. اب تو امام نے احترام میں ان کے وہ نام نہیں بیان کیے کہ کون ہیں، کہ شور کرنے والے زیادہ، اتنا سمجھ لو. عزیزو ہم یہاں سے حیوان بن کے جاتے ہیں وہاں اللہ کے گھر میں، وہاں جا کے کچھ حیوان جاتے ہیں، انسان بن کے آتے ہیں. حیوان جاتے ہیں، انسان بن کے آتے ہیں، انسان بننے جاتے ہیں، اور کچھ برعکس ہو جاتا ہے. وہاں حیوان گئے تھے اور زیادہ خطرناک حیوان بن کر کے آتے ہیں. وہاں کی نورانی فضاؤں سے جو حاصل کرنا چاہیے اسے حاصل نہیں کر پاتے ہیں. یہ مقامات، بیت اللہ الحرام ہو، مسجد النبی ہو، جنت البقیع ہو، کربلائے معلا، نجف اشرف، مشہد مقدس، سامرہ، قاسمین، یہ وہ مقامات ہیں اللہ نے زمین پر انہیں وہ شرف عطا کیا ہے کہ اگر گناہوں کے ذریعے سے حیوان بن چکا شخص دوبارہ انسان بننا چاہے تو یہ وہ جگہیں ہیں جہاں انسان دوبارہ انسان یہ جو ہے بن سکتا ہے. امام نے فرمایا، اب سمجھ میں آئی بات؟ تو اگر برزخی آنکھیں ہوں تو ہم ابھی دیکھ سکتے ہیں. ایک شخص چھٹے امام جعفر صادق علیہ السلام کی خدمت میں آیا، آ کے کہنے لگا، مولا ہم سے ایک وعدہ کیجیے. کیا وعدہ کریں؟ وہ وعدہ لے رہا ہے جو ہم لوگ وعدہ لیے بغیر سمجھتے ہیں کہ امام نے تو ہم سے وعدہ کر ہی لیا ہے. کم سے کم اس کو اتنا تو احساس تھا کہ چل کے وعدہ تو لے لے امام سے. ہم سے وعدہ کیجئے کہ محشر میں ہماری شفاعت کیجئے گا. کیونکہ یاد رکھیے گا، شفاعت اہل بیت کے بغیر کسی کا بیڑا پار ہونے والا نہیں ہے. ہم شفاعت اہل بیت کے محتاج ہیں اور اللہ نے یہ اختیار انہیں دیا ہے، البتہ مقامات معین ہیں. شفاعت یہ جو ہے مطلقہ نہیں ہے. لا یشفعون الا باذنہ من ذا الذی یشفع عنده الا باذنہ، کون ہے جو اس کے بارگاہ میں شفاعت کرے مگر اس کی اجازت سے؟ من اذن له الرحمن، اس کی اجازت کریں گے، اس کی شفاعت کریں گے جس کی اللہ اجازت دے گا. مطلق نہیں ہے شفاعت، یاد رکھیے گا. شفاعت بے عملی کی دعوت دینے کے لیے نہیں ہے. شفاعت کا تصور اسلام میں بے عمل بنانے کے لیے نہیں ہے، مایوسی کے دلدل سے باہر نکالنے کے لیے ہوتا ہے نا بھائی. اب تو گناہ کر چکے، اب تو جہنم میں جانا ہی ہے ہمیں، تو کیا 10 گناہ اور کیا 100 گناہ اور کیا 500 گناہ. اگر یہ پتا چل جائے کہ اب نجات کا راستہ بند ہو چکا ہے، اب سوائے جہنم کے کوئی دروازہ کھلا ہی نہیں ہمارے لیے، تو کیا کریں گے؟ مایوسی کے دلدل میں غرق ہونے سے بچانے کے لیے اللہ نے شفاعت کا دروازہ کھولا ہے، بے عملی کی دعوت دینے کے لیے نہیں. منصور دوانقی کا زمانہ ہے. منصور دوانقی قاتل سادات ہے. اس کے زمانے میں جتنے سادات قتل کیے گئے ہیں، بغداد کی دیواروں میں جو چنے گئے ہیں سادات، उनके खून से जो गारा बना है, सादात के कत्ले आम में मंसूर दवानेकी का बहुत बड़ा हाथ है। मंसूर दवानेकी का के दवाने का वाकया है कि उसका एक फौज का जो है कर्नल था हमीद बिन कहतबा, हमीद बिन कहतबा, इमाम के एक सहाबी का एक दिन उसके घर जाना हुआ, पड़ोसी था या क्या था, बहरहाल रमजान का महीना, देखा कि हमीद बिन कहतबा खाना खा रहा है दिन में। ताज्जुब से उसने कहा कि क्या तुम ये जो है बीमार हो? का नहीं, सफर में हो, मुसाफिर? नहीं। फिर रमजान में खाना कैसे खा रहे हो दिन में, रोजा नहीं रखते? हंस के कहता, आपका एहसार कहां का रोजा और कहां की नमाज, हमें तो अब जहन्नम में जाना ही जाना है, अब हमें जहन्नम में तो जाना ही है, तो रोजा रख के क्या करेंगे? साहबी इमाम कहता है, तुमने कौन सा ऐसा गुनाह कर लिया है जो इस तरह की बातें कर रहे हो? अगर मेरा गुनाह सुनोगे तो मुझसे नफरत करने लगोगे। क्या है तेरा गुनाह? का मुझे एक दिन मंसूर दवानेकी ने बुलाया और बुला के हमसे कहा कि ये बता तू मुझसे कितनी मोहब्बत करता है? इतनी मोहब्बत करता हूं कि आपके लिए अपनी जान कुर्बान कर सकता हूं। तू मेरे काम कर लिए, वापस चला जा। कुछ दिनों के बाद फिर बुलाया, तू मुझसे कितनी मोहब्बत करता है? कितनी मोहब्बत करता हूं आपकी खातिर अपने मां बाप को कत्ल कर सकता हूं, तो मेरे काम का नहीं है। तीसरी मर्तबा का, आपकी खातिर अपनी औलाद को कत्ल कर सकता हूं, तू मेरे काम का नहीं है। चौथी मर्तबा मैंने कहा कि आपकी खातिर मैं अपना दीन भी कुर्बान कर सकता हूं, अब तू मेरे काम का है। जाओ इस गुलाम के साथ जाओ, ये गुलाम जो कहे वो काम कर देना। गुलाम लेके चला, एक घर पहुंचा, दरवाजा खोला, वहां पर 60 सादात के बेगुनाह बच्चे कैद थे। उसने कहा इसे इन सब को ये जो है कत्ल कर दो। तलवार लिया मैंने, 60 के 60 बच्चों को कत्ल कर दिया। दूसरे घर में जवान कैद थे सादात के, औलादे फातिमा, उन्हें कत्ल कर दिया। तीसरे घर में बूढ़े ज़ईफ लोग थे, उन 60 को कत्ल कर चुका था। एक बूढ़े ने कहा तुझे शर्म नहीं आती है? रसूल खुदा को कयामत में क्या मुंह दिखाएगा, क्या जवाब देगा? वो कहता है सुन के मैं थर्रा गया, तलवार मैंने फेंक दी, मैं इसे कत्ल नहीं करूंगा। गुलाम ने कहा इसे कत्ल कर दे, वरना मंसूर दवानेकी के गैज़ो गज़ब का शिक तो इतना गुनाह कर ही चुका है। मैंने तलवार उठाई, उस बूढ़े को भी कत्ल कर दिया। इतने सारे फर्जंदान जहरा का कातिल हूं मैं, क्या अभी भी बचने की कोई उम्मीद है, कोई तवक्को है? जहन्नम में तो मुझे जाना ही जाना है। सहाबी आकर के इमाम के पास नकल करता है वाक़े को। इमाम फरमाते हैं इतने सारे सादात के कत्ल का गुनाह एक तरफ, रहमत खुदा से मायूसी का गुनाह एक तरफ। रहमती वासिया, खुदा कहता है मेरी रहमत का, अब बता रहमत में जो आए ना उसी रहमत से अल्लाह ने शफाअत का एक दरवाजा खोला है। मगर शफाअत है किन के लिए? अर्ज कर दिया, शफाअत ये जो है मुतलक नहीं है। मिसाल अगर मैं देना चाहूं शफाअत के लिए, बाज़ अफराद को कोहनवर्दी का शौक होता है, पहाड़ों पर चढ़ने का शौक होता है, चोटियां सर करने का शौक होता है, बड़ी बड़ी चोटियां ये जो है सर करने का शौक होता है। कुछ होते हैं तजुर्बेकार, कवि, मजबूत, वो फौरन बड़ी तेजी के साथ चढ़ जाते हैं। अब कुछ बेचारे अनाड़ी होते हैं, पहली मर्तबा आ रहे हैं, उतनी ताकत नहीं है, उतना तजुर्बा उनको नहीं है। तो होता यह है कि जो तजुर्बेकार होते वो आगे जा चुके होते हैं और इन अनाड़ियों को हाथ पकड़ करके खींचते हैं, रस्सी की इनकी रस्सियों को खींच करके इनको ऊपर ले जाते हैं कि अगर ये ऊपर न ले जाते तो ये ऊपर जा नहीं सकते थे, ये यहीं रह जाते हैं, इनकी तवानाई इससे ज्यादा नहीं थी। और कुछ वो हैं जो घर में बैठे हुए हैं या चढ़ने की कोशिश भी नहीं कर रहे हैं, ये किसे खींचते हैं, किसे ऊपर ले जाते हैं? जो घर से निकल के आए, पहाड़ के दामन तक आए, चढ़ने की पूरी कोशिश कर रहे हैं, शौक भी है, हिम्मत भी है, कोशिश भी है, انہیں سہارا دیتے ہیں. عزیز و شفاعت کا معاملہ کچھ ایسا ہی ہے. شفاعت ان کے لیے ہے جو میدان عمل میں ہیں, عمل کی کوشش کر رہے ہیں. جتنی توانائی ہے ان کے پاس, جتنی صلاحیت ہے, اتنی صلاحیت کو بروئے کار لا کر کے میدان عمل میں ڈٹے ہوئے ہیں. شفاعت ان کے لیے نہیں ہے جو گھروں میں بیٹھے ہوئے ہیں. ایک صلوات پڑھیں گے محمد و آل محمد پر. دادا شفاعت کا مفہوم بے عملی کی دعوت نہیں دینا ہے کہ آپ کچھ نہ کہ چپ چاپ آپ بیٹھے نہیں, بس 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 ہم آپ سب کو لے کر کے وہاں پہنچ جائیں گے, کچھ آپ کو کرنے کی. ایسے نہیں, انسان اپنی پوری کچھ گناہ ایسے کے بارے میں قرآن نے صاف صاف کہہ دیا ان کی شفاعت ہوگی ہی نہیں. اب قرآن سے بڑھ کے کوئی حدیث تو ہے نہیں. ہر حدیث کو پرکھنے کے لیے معیار کیا ہے؟ شیعہ سنی دونوں اس کو مانتے ہیں. سرکار ختمی مرتبت نے آخری خطبہ جو دیا ہے وہاں پر فرمایا ہے کہ کثرت علی الکذابہ, میری طرف جھوٹی نسبتیں بہت دی جا رہی ہیں, بہت دی جائیں گی. ماضی کا صیغہ کبھی کبھی آئندہ کے لیے بھی استعمال ہوتا ہے, یا اسی زمانے میں دی جا رہی تھی بہت زیادہ, یا پیغمبر پیشگوئی کر رہے ہیں کہ ہماری طرف بہت سی حدیثیں یہ جو ہے منسوب کی جائیں گی, جھوٹی نسبتیں دی جائیں گی. دیکھو اگر ہماری حدیثوں کو پرکھنا چاہتے ہو کہ حدیث ہماری ہے یا نہیں, تمہیں ایک معیار دے کے جا رہے ہیں, ایک کسوٹی دے کے جا رہے ہیں. جب بھی کوئی حدیث ہم سے منسوب ہو کے تم تک پہنچے, اسے قرآن سے ملاؤ. اگر مخالف قرآن ہے فضربوہ علی الجدار, اسے دیوار پہ دے مارو. ہمارا قول نہیں ہو سکتا ہے, کیونکہ پیغمبر جو کچھ کہتے ہیں وحی کے اشارے سے کہتے ہیں, ممکن ہی نہیں ہے. قرآن کیا ہے؟ وحی الہی ہے. پیغمبر جو کہہ رہے ہیں وہ بھی کیا ہے؟ وہ بھی وحی الہی ہے. فرق یہ ہے کہ قرآن میں الفاظ بھی خدا کے ہیں, مفہوم بھی خدا کا ہے, لیکن پیغمبر جو کہہ رہے ہیں الفاظ پیغمبر کے ہیں, مفہوم خدا کا ہے. ایک صلوات پڑھیں گے محمد و آل محمد پر. قرآن مجید میں کل میں نے اس آیت کی طرف اشارہ کیا تھا, سورہ یہ المدثر, وہاں کے اوپر جنتی جہنمی سے پوچھتے ہیں, سوال کرتے ہیں تم جہنم میں کیوں آئے؟ دو ریزن کل میں نے پیش کیا تھا نا. ایک جواب ان کا یہ تھا کہ لم نکو من المصلین, ہم نماز نہیں پڑھتے تھے. دوسرا جواب یہ تھا کہ ولم نکو نطعم المسکین, ہم غریبوں کو کھانا نہیں کھلاتے. کل میں نے عرض کیا تھا اسلام کے دو بنیادی ستون ہیں, دو بنیادی ستون, عبادت خدا, خدمت خلق خدا. نہ عبادت خدا کے بغیر اسلام ہے, نہ خدمت خلق خدا کے بغیر اسلام ہے. اسلام مجموعہ ہیں دو چیزوں کا, دو اساسی چیزیں ہیں, ستون ہے. قرآن کی بہت ساری آیتوں میں کل آپ کی خدمت میں اس کو عرض کر چکا ہوں. تو دو جواب ان کا تھا, لم نکو من المصلین ولم نکو نطعم المسکین. تیسرا جواب سنیں, کنا نخوض مع الخائضین. کیوں جہنم میں آئے؟ جہنم میں آنے کا سبب کیا ہے؟ پہلا سبب نماز نہ پڑھنا, دوسرا سبب بندگان خدا کی خدمت نہ کرنا, غریبوں کے کھانے کا انتظام نہ کرنا. تیسرا سبب کیا ہے؟ ہم دین خدا کا مذاق اڑانے والوں کے ساتھ اٹھتے بیٹھتے تھے. ہمارا دوستانہ, ہمارا یارانہ ان لوگوں کے ساتھ تھا جو دین خدا کا مذاق اڑاتے تھے. کبھی خدا کا مذاق, کبھی پیغمبر کا مذاق, کبھی اہل بیت کا مذاق, کبھی قرآن کا مذاق, کبھی اللہ کے قوانین کا مذاق, کبھی نماز کا مذاق, کبھی حج کا مذاق, کبھی حجاب کا مذاق, کبھی داڑھی کا مذاق. ان کے ساتھ ہمارا اٹھنا بیٹھنا تھا جو دین خدا کا مذاق. ہم نہیں اڑاتے تھے, ہم دین خدا کا مذاق نہیں اڑاتے تھے, مگر ان کے ساتھ اٹھتے بیٹھتے تھے جو دین خدا کا مذاق اڑاتے تھے. ہماری پیشانی پر بل نہیں آتا تھا, ہم ان سے لڑتے نہیں تھے, ہم انہیں جواب نہیں دیتے تھے, ہم ان کی بزم کو چھوڑ کر کے واک آؤٹ کر کے باہر نہیں چلے جاتے تھے. کہتے یہ تھے کہ دیکھیے تو آزادی ہے, ہر انسان کو آزادی ہے. ٹھیک ہے, وہ نہیں مانتے ہیں, وہ جو ہے مذاق اڑاتے, اڑانے دیجیے. ہم یہ جو ہے لبرل ہیں, ہم تو ہر ایک کی بات سن لیتے ہیں, लेकिन अगर कोई इनके बाप का मजाक उड़ा देता, इनकी माँ का मजाक उड़ा देता, इनकी बीवी का मजाक उड़ा देता, इनके बच्चों का मजाक उड़ा, इनका मजाक उड़ाता तो आस्तीनें उलट जाती थी। तुम्हारा मजाक उड़ाए तो तुम एहतजाज के लिए तैयार हो जाते थे। खुदा का मजाक उड़ रहा है, दीन खुदा का मजाक उड़ रहा है, शरीयत का मजाक उड़ रहा है, आपकी कान पे, आपके कान पर जो है जू नहीं रेंगती, आपकी पेशानी पर बल नहीं आता। तीसरा जुर्म यह था, कुन्ना नखूज़ु मअल खाइज़ीन। हुक्म इस्लाम ये है, जहां कहीं दीन खुदा का मजाक उड़ाया जाए, या तो जवाब दे, जब अलबत्ता जवाब के लिए आस्तीन उलटने की जरूरत नहीं है, मंतिक के साथ, लॉजिक के साथ इतनी मालूमात होना चाहिए आपके पास कि आप जवाब दे सके। और अगर आज आपके पास जवाब नहीं है तो उठ जाइए, किसी आलिम से पूछ लीजिए, जवाब लेने के बाद कल अगर फिर दोबारा बहस छिड़ी, जवाब दीजिए उसका। और अगर वो जवाब सुनने को तैयार नहीं है तो आप वहां बैठिए, उठ जाइए वहां से। सही कुरान करीम का हुक्म सिलसिले में जो है मौजूद है। तो तीसरा गुनाह उनका क्या था? कुन्ना नखूज़ु मअल खाइज़ीन। चौथा गुनाह क्या है? कुन्ना नुकज़्ज़िबु बियौमिद्दीन। हम कयामत को झुठलाते थे। अलबत्ता झुठलाना कयामत का दो तरह से होता है, एक जबान से, एक अमल से। एक जबान से, हम जबान से नहीं मानते कयामत कुछ नहीं है। नहीं, कुछ अफराद वो होते हैं जो जबान से तो कहते हैं, उसूल दीन कितने कहा? पांच। अव्वल तौहीद, पांचवें कयामत। कयामत का नाम जबान पर है लेकिन अमल ऐसा है, अमल गवाही देता है कि इन्हें कयामत पर यकीन नहीं है। अगर कयामत पर यकीन होता तो ये सारे गुनाह न करते। कम से कम जिस वक्त गुनाह कर रहे होते हैं उस वक्त कयामत का तसव्वुर ज़हन में नहीं होता है। अगर तसव्वुर कयामत मौजूद हो, अजीजो बहुत सारे गुनाह ऐसे हैं कि हम सब मासूम हैं उन गुनाहों के सिलसिले में, वो गुनाह कभी नहीं करते। 50 मंजिला इमारत से किसी कोई साहब हमसे कहे मौलाना कूद जाइए, $10 मिलियन देंगे आपको, $10 मिलियन देंगे, कूद जाइए। खब 10 मिलियन कोई मामूली रकम तो नहीं ना है, कूद जाएंगे? नहीं कूद। क्यों नहीं कूदेंगे? क्या हो गया? इतनी बड़ी रकम, छोटा सा काम, कूद नहीं तो है, पहाड़ नहीं खोदना है। नहीं, अंजाम पता है, कूद गए तो लेने के लिए रकम बचेंगे ही नहीं, कभी नहीं कूदेंगे। अच्छा, कोई साहब आए पिस्तौल लेके खड़े हो गए, रिवॉल्वर भरा हुआ हाथ में, कूदो वरना गोली मार देंगे, कूदेंगे? कूदो वरना, क्योंकि यकीन है कूद गए तब भी मरेंगे, इनकी गोली से भी मरेंगे। खुद से कूद गए तो बुजदिल कहलाएंगे, और अगर डटे रहे, उन्होंने गोली मार दिया तो शायद माशरा हमें शहीद के नाम से याद करे। अगर मरना ही है तो ये शुजात के साथ क्यों ना मरें? कभी तैयार नहीं होते हैं। अच्छा, अगर नहीं पूरा मासूम का मजमा इकट्ठा हो जाए और सब कहे इनको देखिए, बड़े हिम्मती बनते थे, बड़े बहादुर बनते थे, बड़े शुजा बनते थे, सब हवा निकल गई, अब कूदने को तैयार नहीं हो रहे हैं, तो क्या कूद जाएंगे? सब मजाक उड़ाए, 10, 20, 25, 50 हजार का मजमा, सब मजाक उड़ाए, कूद जाएंगे? नहीं ना कूद रहे। क्यों? अंजाम का यकीन है। अजीजो, हम जितने गुनाह करते हैं, हर गुनाह के पीछे इन तीन में से कोई एक चीज जरूर है। बाज गुनाह लालच में करते हैं, पता है कि फला कारोबार हराम है, फला बिजनेस हराम है, फला जॉब हराम है, लेकिन रकम काफी बड़ी है, माल ज्यादा मिलने वाला है। जब इंसान किसी का माल छीनता है, गस्त करता है, चोरी करता है, डाका डालता है, वजह क्या है? लालची तो है, हजार, दो हजार, लाख, दो लाख, मिलियन, 10 मिलियन, जो भी रकम है, अगर वो रकम बीच में न होती, अगर ये होता तो आप चोरी करेंगे, मगर यकीनी तौर पर आप जो है फंस जाएंगे। कोई चोरी करता? कभी चोरी ना करता। हम जितने भी गुनाह करते हैं, जितने भी जुर्म करते हैं, तीन चीजें उसके पीछे हैं, या लालच है, या खौफ है, डर के मारे, अगर ये काम न करेंगे तो हम मारे जाएंगे। उमर साद करबला में किस लिए आया था? कौन सी चीज उमर साद को लेकर के आई थी? लालच। बहुत सारे कूफी जो उमर साद की फौज में थे, کچھ لالچ کی بنا پر تھے, کچھ خوف کی بنا پر تھے. ابن زیاد نے کہہ رکھا تھا اگر نہیں جاؤ گے کربلا تمہارے خاندان کو تباہ کر دیں گے, تمہیں قتل کر دیں گے. اپنی جان بچانے کے لیے کربلا آ گئے تھے. کچھ وہ ہوتے ہیں جو گناہ کرتے ہیں, معاشرے کے استہزاء کا مقابلہ نہیں کر پاتے, لوگ کیا کہیں گے مقابلہ نہیں کر پاتے. بہت ساری خواتین ایسی ہیں, نمازی ہیں, نماز شب پڑھتی ہیں, عزادار ہیں, حج کرتی ہیں, خمس کی پابند ہیں, یعنی واقعی دیندار خاتون ہیں, حجاب نہیں کرتی ہیں. سبب کیا ہے؟ نہیں, ہم جس جہاں رہتے ہیں, جس ماحول میں رہتے ہیں, جس معاشرے میں رہتے ہیں, جس سوسائٹی میں رہتے ہیں, وہاں جینا دوبھر ہو جاتا ہے, مذاق لوگ اڑاتے ہیں. تو یہ تین چیزیں ہوئی نا. ہر گناہ کے پیچھے آپ جا کے تجزیہ کیجئے گھر کے اوپر, ہر گناہ کے پیچھے یا لالچ ہے, یا خوف, یا استہزاء, تمسخر, اس سے ڈر کر کے ہم جو ہے اس معصیت کو انجام دیتے ہیں. لیکن چھت پر سے کیوں نہیں کودتے؟ یہ بھی تو حرام ہے. خودکشی بھی تو حرام ہے نا. خودکشی حرام ہے نا. 50 منزلہ عمارت سے خودکشی کیوں نہیں کرتے؟ اس گناہ کو ہم کبھی نہیں انجام دیتے. نہ لالچ ہمیں مجبور کرتا اس گناہ پر, نہ خوف ہمیں مجبور کرتا اس گناہ پر, نہ تمسخر اور استہزاء ہمیں اس گناہ پر مجبور کر دیتا ہے. وجہ کیا ہے؟ انجام کا یقین ہے. اگر انجام کا یقین کہ گناہ کا انجام کیا ہوگا, اگر یقین ہمیں ہو جاتا, پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم ارشاد فرما دے, لو کنتم توقنون بخیر الاخرت وشرها کما توقنون بخیر الدنیا وشرہی لآثرتم طلب الاخرہ. اگر تمہیں قیامت پر, قیامت کے نفع اور نقصان پر ویسے ہی یقین ہوتا جیسا تمہیں دنیا کے نفع اور نقصان پر یقین ہے, لآثرتم طلب الاخرہ, تو تم جب کبھی دنیا اور آخرت میں ٹکراؤ ہوتا تم دنیا کو ٹھوکر مار دیتے, آخرت کو اپنا لیتے. اگر الٹا ہو جاتا ہے کہ آخرت کو ٹھوکر مار کر کے دنیا کو اپنا لیتے ہو, اگر عمر سعد کو آخرت پہ یقین ہوتا زبان سے تو کہتا تھا قیامت ہے, یقین اگر ہوتا تو رئی کی حکومت کو ٹھوکر مار دیتا, کبھی بھی کربلا نہ جاتا. ویسے ہی یقین جیسا یقین شب عاشور حر کو ہو گیا تھا. کیا کیا حر نے؟ جب یقین ہو گیا حر کو تو حر نے سرداری کو ٹھوکر مار دیا. لآثرتم طلب الآخرہ, تو بہت سارے افراد وہ ہوتے ہیں زبان سے قیامت ہے. اصول دین 5, اول توحید, دوسرے نبوت, تیسرے امامت, اول توحید, دوسرے عدل, تیسرے نبوت, چوتھے امامت, پانچویں قیامت, لیکن یہ فقط زبان تک ہے, لقلقے لسانی ہے, دل میں یہ بات بیٹھی نہیں ہے. نہ توحید کو صحیح طریقے سے سمجھا ہے, نہ نبوت کو سمجھا, نہ عدل اور امامت اور قیامت کو سمجھا. سرکار سید الشہداء حضرت امام حسین علیہ السلام فرماتے ہیں, الناس عبید الدنیا والدین لعقون علی السنتہم, لوگ بندے دنیا ہیں. کون سے لوگ؟ کافروں کی بات نہیں ہو رہی ہے, مسلمانوں کی بات ہو رہی ہے. مسلمانوں کے بارے میں امام فرما رہے ہیں. وہی افراد جو امام کے اطراف میں تھے, ارد گرد تھے, وہی افراد جو امام کو خط لکھ کر کے بلا رہے تھے, آپ ہمارے امام, آپ ہمارے امام, ان کے بارے میں امام فرما رہے ہیں, الناس عبید الدنیا, لوگ بندے دنیا ہیں. مولا ایسا کیسے کہہ رہے ہیں؟ لا الہ الا اللہ کہتے ہیں, محمد رسول اللہ کہتے ہیں, ان کی زبان پر ذکر خدا ہے, یہ نماز پڑھتے ہیں, یہ روزہ رکھتے ہیں. امام فرماتے ودین لعقون علی السنتہم, دین ان کی زبان پہ رکھا ہوا ہے. یحوتونہ ما دارت معایشہم, جب تک دین ان کے دنیا سے نہیں ٹکراتا, جب تک ان کی زندگی کا کاروبار ٹھیک ٹھاک چلتا رہتا ہے, اگر نماز کی قیمت چکانا نہیں ہے, اگر روزے کی قیمت نہیں چکانا ہے, اگر حجاب کی قیمت نہیں چکانا ہے, اگر داڑھی کی قیمت نہیں چکانا ہے, اگر لا الہ الا اللہ کہنے کی قیمت نہیں چکانا ہے, تو یہ خوب لا الہ الا اللہ کہتے ہیں, سینکڑوں تسبیح دن بھر پڑھ جائیں گے. وَإِذَا مُحِسُوا بِالْبَلَاءِ, لیکن جب امتحان کا موقع آتا ہے, امتحان کے منزل آ جاتی ہے. لا الہ الا اللہ کہنے کی قیمت چکانی پڑتی ہے, جیسے بلال کو قیمت چکانی پڑ رہی تھی. جب لا الہ الا اللہ کی قیمت چکانی پڑتی ہے, احکام شریعت پر عمل کرنے کی قیمت چکانی پڑتی ہے, تو قلت دیانون پھر دیندار تھوڑے سے رہ جاتے ہیں. عزیزو اتنے سارے کوفیوں نے امام حسین کو خط لکھا تھا, تقریباً 12,000 خطوط بتائے جاتے ہیں نا, اور کسی خط پر 4 سائن ہیں, کسی پر 5 ہیں, کسی پر 8 ہیں, کسی پہ 10 ہیں, کسی پہ 2 ہیں, کسی پر 1 ہیں. مجموعاً 40-50,000 سے زیادہ دستخط تھے, 40-50,000 سے زیادہ دستخط تھے. جناب مسلم ابن عقیل جب کوفے میں آتے ہیں, 18,000 سے زیادہ لوگوں نے پہلے ہی مرحلے میں بیعت کی جناب مسلم ابن عقیل کی. عالم یہ ہوتا, جناب مسلم ابن عقیل نے مغرب کی نماز جماعت سے پڑھائی, عشاء کی نماز ابن زیاد کے پیچھے پڑھ لی, کیونکہ مغرب اور عشاء کے درمیان حالات بدل گئے. اب مسلم کے پیچھے نماز پڑھنے کی قیمت چکانی تھی. قلت دیانون, ایسے موقع پر دیندار کم رہ جاتے. تو قرآن جب کہہ رہا ہے وَكُنَّا نُكَذِّبُ بِيَوْمِ الدِّينِ, پہلا جرم نماز نہیں پڑھتے تھے, دوسرا جرم غریبوں کو کھانا نہیں کھلاتے تھے, مدد نہیں کرتے تھے بندگان خدا, تیسرا جرم دین خدا کا مذاق اڑتا تھا, ہم انہی سے اپنا دوستانہ اور یارانہ قائم کیے ہوئے, انہی کے ساتھ ہمارا اٹھنا بیٹھنا تھا, چوتھا جرم عملاً ہم قیامت کا انکار کر رہے تھے. کیونکہ اگر کنا نکذب بیوم الدین شروع میں ہے, لم نکو من المصلین, نماز نہیں پڑھتے تھے, تو ظاہر سی بات ہے نماز کا تصور کس کے لیے. عام طور سے جو اسلام کو مانتا ہے, توحید کو مانتا ہے, قیامت کو مانتا ہے, عملاً انکار کرتے تھے. حتی اتان الیقین, یہاں تک کہ موت آ گئی. جرم کتنا تھا ان کا؟ 4 جرم. پہلا جرم نماز نہیں پڑھتے تھے, دوسرا جرم غریبوں کی امداد نہیں کرتے تھے, بھوکوں کو کھانا نہیں کھلاتے تھے, تیسرا جرم دین خدا کا مذاق اڑانے والوں کے ساتھ اٹھنا بیٹھنا تھا, چوتھا جرم قیامت کا عملی انکار. 4 ہی جرم تو ہے نا. اب سوال ہے کہ ٹھیک ہے 4 گناہ ان سے ہو گیا تھا, ان کی شفاعت کے لیے کوئی نہیں آیا, ان کی شفاعت نہیں ہوئی؟ شفاعت تو ہے نا ہمارے ہاں. قرآن فوراً جواب دیتا, اسی کے بعد آئے تھے فما تنفعہم شفاعت الشافعین, شفاعت ہے, شفاعت کا انکار نہیں ہے, شفاعت ہے, لیکن شفاعت کرنے والوں کی شفاعت ان کے کام نہیں آئے گی. یہ وہ گناہ ہے جسے پروردگار نے شفاعت سے مستثنی کر دیا ہے, الگ کر دیا ہے. تو عزیزو امام کے پاس آتا ہے, بات لمبی ہو گئی, امام کے پاس آ کے کہتا ہے مولا ہماری شفاعت, ہم سے وعدہ کیجئے گا ہماری شفاعت کیجئے گا, ہم سب کو بھی شفاعت کی امید ہے, لیکن ہم میں سے کسی نے وعدہ نہیں لیا ہے امام سے. وہ آیا مولا وعدہ کیجئے, امام نے کہا پہلے ایک وعدہ تم مجھ سے کرو پھر میں تم سے وعدہ کروں گا. کہا میں کیا وعدہ کروں؟ کہ تم وعدہ کرو کہ قیامت کے دن انسان کی شکل میں آؤ گے, انسان کی شکل میں آنا تمہارا کام, جنت میں لے جانا ہماری ذمہ داری, کیونکہ جنت جانوروں کی جگہ نہیں ہے, انسان کی جگہ ہے. اپنے اعمال دنیا میں ایسے بناؤ کہ وہاں انسان کی شکل میں تو آ سکو. ایک صلوات پڑھیں گے محمد و آل محمد پر. تو جو یہ شکل ہے اس وقت, یہ یہاں کے لیے ہے, یہ شکل وہاں کی نہیں ہے, وہاں کی شکل بنانے کے لیے اللہ نے یہاں بھیجا ہے. اللہ نے ہمیں دنیا میں چرنے کے لیے نہیں بھیجا ہے, عیش و آرام کی زندگی بسر کرنے کے لیے نہیں بھیجا ہے, اچھا مکان, اچھی گاڑی, اچھا کپڑا, اچھا کھانا اس کے لیے نہیں بھیجا ہے. البتہ اچھے مکان کا اسلام مخالف نہیں ہے, اگر آپ اپنے کو جس مقصد سے آئے ہیں اس مقصد کے ساتھ ساتھ آپ کو اچھا مکان بھی مل جائے, کیا کہنا, اچھی گاڑی بھی مل جائے, سبحان اللہ, اچھا کھانا بھی مل جائے, اس کی مخالفت نہیں ہے. جس طرح سے ایک بچہ کالج میں جاتا ہے کاہے کے لیے جاتا ہے؟ کھانا کھانے جاتا ہے, پڑھنے جاتا ہے نا. ایک کالج وہ ہے جس کے ہاسٹل میں سارا انتظام بہت اچھا, एयर कंडीशन, फुल एयर कंडीशन, बेहतरीन खाना, बेहतरीन बिस्तर, सारा इंतजाम बहुत शानदार, खेलने का इंतजाम बहुत अच्छा, टीचर गायब, पढ़ाई नहायत चौपट, पढ़ाई नहायत चौपट। दूसरा कॉलेज वो है जहां पर हॉस्टल अच्छा नहीं है, खाना बस मिल जाता है, जी रहे हैं, मगर पढ़ाई बहुत अच्छी है। आप अपने बच्चे को किस कॉलेज में एडमिशन दिलाइएगा, किस कॉलेज में भेजेंगे, जहां आराम बहुत, सहूलत बहुत, ऐशो आराम, घर से बेहतर इंतजाम, वहां पर पढ़ाई नहीं है। चार साल, छह साल, आठ साल जितना भी रहेगा अपनी जिंदगी के औकात ही बर्बाद करेगा। कहां भेजते हैं, यकीनन वहीं भेजेंगे ना जहां तालीम, बच्चा भी अगर उसको तालीम का शौक है, इल्म का शौक है, तो वहीं जाना चाहेगा जहां पढ़ाई अच्छी है। हम दुनिया में किस लिए आए, अजी तो अर्ज कर दिया, दुनिया में हम आए हैं इंसान बनने के लिए। सबको अल्लाह ने इंसान, सबको अल्लाह ने बकरी को बकरी, शेर को शेर, कोयले को कोयला, हीरे को हीरा, जो है उसे अल्लाह ने बना दिया, क्योंकि इनकी बस एक ही जिंदगी है, दुनिया की जिंदगी, इनके लिए आखिरत नहीं है। मगर इंसान को जो अल्लाह, सब फानी है सिवाय इंसान के, अल्लाह जल्ला शानो अजली भी है और अबदी भी है, हमेशा से है, हमेशा रहेगा। हम इंसान अजली तो नहीं है, अबदी जरूर है, हम हमेशा से नहीं है। एक जमाना था कि हम न थे, हो गए, अब जो हो गए तो हमेशा रहेंगे, हमारे लिए बकाए दवाम है। एक मरहला जिंदगी का अर्ज किया कि माँ के पेट का, दूसरा मरहला जो है दुनिया का, तीसरा मरहला जो है बरज़ख़ का, चौथा मरहला आखिरत का, दवाम हमारे लिए अबदी है। तो हमें अल्लाह ने यहां बनने के लिए भेजा है, और बकिया सारी चीजें जो अल्लाह ने पैदा की वो हमारे लिए पैदा की है, हमारी सहूलत के लिए पैदा की है। खलाका लकुम सखरा लकुम, कुरान की आयतें हैं। तो अजीजो हम यहां आए हैं वहां के लिए, सारी तैयारियां हमें वहां के लिए करनी है, हत्ता इंसानी शक्ल। बकिया बातें इंशाल्लाह कल अर्ज करूंगा। खाना पीना भी यहां से लेके जाना है, कपड़ा भी यहां से लेकर के जाना है, मकान भी यहीं से लेकर के जाना है, जैसा मकान चाहिए, जहां पे चाहिए, जिस जगह पे चाहिए। तो हम यहां पर बनने के लिए, जो बनने आता है वो मोहताज तरबियत होता है, कोई बनाने वाला भी तो हो, कोई सहारा देने वाला भी तो हो, कोई बताए तो कैसे बनना है। मकान बनना है तो जाहिर सी बात है कोई हो जो नक्शा बना करके दे, कोई हो जो हमें बताएगी ईंट को कैसे रखना है, किस तरीके से इसको सजाना है ईंटों को, खुद ब खुद तो नहीं हो जाता ना। हम तो हम मोहताज तरबियत है, और तरबियत के लिए दो चीजों की जरूरत पड़ती है, रोड मैप और रोल मॉडल, लाए अमल और नमूने अमल, लाए अमल नमूने अमल, रोड मैप और रोड मॉडल के बगैर ये काम नहीं हो सकता है। अल्लाह ने बनने के लिए भेजा तो यूं ही नहीं भेज दिया है, पूरा इंतजाम परवरदिगार ने किया है हमें सहारा देने के लिए। अर्ज किया ना, कुछ काम हमें करना है, कुछ परवरदिगार की तरफ से, बनना तुम्हें है, सलाहियत हम तुम्हें दे देते हैं, बनना तुम्हें, रोड मैप भी तुम्हें देते हैं, रोल मॉडल भी तुम्हें देते हैं, रोड मैप कुरान है, रोल मॉडल अहले बैत है। एक सलावत पढ़ेंगे मोहम्मद आले मोहम्मद पर, रोड मैप भी बेआइब और बेनक्स, रोल मॉडल भी बेऐब और बेनक्स। रोल मॉडल अपनी जिम्मेदारी को निभाने के लिए जर्रा बराबर भी कहीं वो पीछे नहीं हटे, जो उनकी जिम्मेदारी थी, जिम्मेदारी क्या है, हमारी हिदायत करना, रहनुमाई करना, रास्ता दिखाना, बताना। इस्लाम को अल्लाह ने भेजा था, लाए अमल है ना इस्लाम, अगर ये लाए अमल मिट जाता तो जाहिर सी बात है कि हम इंसान न बन पाते ना। अल्लाह ने जिन्हें हमारे लिए ये जो है रोल मॉडल बना के भेजा, हादी बना के भेजा, हादियों ने अपनी जिम्मेदारी को इस तरह से निभाया, हम रहें या न रहें, लेकिन ये रास्ता नहीं मिटना चाहिए, ये रास्ता नहीं मिटना चाहिए, चाहे हमें कितनी ही बड़ी कुर्बानी क्यों न देनी पड़े। जितने भी हादी आए हैं, जितने भी रहनुमा आए हैं, चाहे अंबिया की शक्ल में या इम्मा की शक्ल में, हर नबी ने, हर वली ने, हर इमाम ने, हर मासूम ने कुर्बानी दी है। सिद्दीक़ ए ताहरा, پسلی ٹوٹ جائے تو ٹوٹ جائے لیکن راہ ہدایت بند نہیں ہونی چاہیے. بچہ ماں کے پیٹ میں شہید ہو جاتا ہے تو ہو جائے لیکن راہ ہدایت میں کوئی رکھنا نہیں آنا چاہیے. عزیزو معصوم عالم پر جو مصیبتیں پڑی ہیں آشنا ہیں آپ لوگ, یہ ساری مصیبتیں علی دیکھ رہے تھے اور خاموش تھے. ساری مصیبتیں علی دیکھ رہے تھے اور خاموش تھے. معصومہ نے کبھی بھی اپنی مصیبتوں کا شکوہ علی سے نہیں کیا. ایک روایت آپ کی خدمت میں پیش کر کے میں جس کو تمام کروں گا. مولا کائنات جناب معصومہ کے سرحانے آ کر کے بیٹھ گئے, باہر سے تشریف لائے ہیں, بی بی کے سرحانے بیٹھ گئے. معصومہ بیمار ہیں. معصومہ کی کیا بیماری ہے پتا ہے نا؟ فاطمہ کی بیماری تو معلوم ہے نا, پسلیاں ٹوٹی ہوئی ہیں. معصومہ کی بیماری کا عالم یہ ہے کہ اٹھتی ہیں تو دیوار کا سہارا لے کر کے اٹھتی ہیں, چلتی ہیں تو اسا کا سہارا لے کر کے چلتی ہیں. کمر جھک گئی ہے. کیا عمر ہے معصومہ کی؟ 18 ہی برس تو ہے نا. کسی خاتون کو نہیں دیکھا ہوگا جس کی عمر 18 برس ہو, کوئی خاص بیماری بھی نہ ہو, کمر جھک جائے اس کی. نہ کسی کتاب میں پڑھا ہوگا آپ نے. دنیا میں کوئی خاتون ایسی نہیں ہے جس کی عمر 18 برس, کوئی بیماری بھی نہیں ہے, کمر جھک گئی. یہی سوال تعجب کے ساتھ کسی شخص نے پانچویں امام سے کر لیا. مولا یہ بتائیے کہ جب آپ کی دادی دنیا سے رخصت ہوئی ان کی عمر کیا تھی؟ امام نے فرمایا 18 برس. کہا کیا یہ صحیح ہے کہ آپ کی دادی کی کمر جھک گئی تھی؟ عزیزو عجب ماحول ہے. مظلوم اپنے اوپر ہونے والے ظلم کو بیان بھی نہیں کر سکتا. امام نے دائیں دیکھا بائیں دیکھا, جب اطمینان ہو گیا سب اپنے ہیں کوئی غیر نہیں ہے, تو امام نے فرمایا کہ ہاں میری دادی کی کمر جھک گئی تھی. تم یقیناً یہی پوچھنا چاہتے ہو نا کہ کمر جھکی کیسے تھی؟ تو سنو, جب میری دادی کے دروازے پر لوگ آگ اور لکڑی لے کر کے آئے ہیں, میری دادی دروازے کے پیچھے کھڑی فریاد کر رہی تھی, مسلمانوں کو غیرت دلا رہی تھی, کس گھر میں آگ لگانا چاہتے ہو؟ اس میں رسول کی بیٹی فاطمہ رہتی, حسن حسین رہتے ہیں. لوگوں نے میری دادی کی فریاد پر کان نہ دھرا, دروازے میں آگ لگا دی. ابھی دروازہ پوری طرح سے جلا بھی نہ تھا کہ ایک شقی نے دروازے پر ایسا لات مارا کہ دروازہ میری دادی کے اوپر گر گیا. ایک طرف دیوار ایک طرف دروازہ, در و دیوار کے درمیان دادی کو اس طرح سے پیسا گیا کہ ان کی پسلی کی ہڈیاں ٹوٹ گئیں. ایک ہڈی ٹوٹ کے جگر میں پیوست ہو گئی. جب کبھی دادی اٹھنا چاہتی تھی وہ ہڈی جگر میں کچھ اس طرح سے اذیت کرتی تھی کہ دادی اٹھ نہ سکتی تھی, جھک جھک کے دادی چلا کرتی تھی. عزیزو کچھ اندازہ ہوا فاطمہ کی تکلیف کا؟ کتنی اذیت میں فاطمہ ہے, کتنی تکلیف میں فاطمہ ہے. مولا علی سرحانے آ کے بیٹھ گئے. اصولاً چاہیے تو یہ تھا کہ فاطمہ اپنی تکلیف علی سے بیان کرتی, اپنا دکھڑا سناتی, لیکن فاطمہ نے اپنا دکھڑا علی کو نہ سنایا. فاطمہ نے تو علی کو یہ بھی نہ بتایا کہ میری پسلیاں ٹوٹی ہوئی ہیں. اس کی خبر تو علی کو اس وقت ہوئی ہے جب علی فاطمہ کو غسل دے رہے تھے. وصیت فاطمہ کے مطابق, کیونکہ بی بی کی وصیت یا علی غسلنی وکفنی باللیل, اے علی تو مجھے اپنے ہاتھوں سے نہلانا, اپنے ہاتھوں سے کفن پہنانا, اور علی یہ سارا کام رات میں انجام دینا. کیوں بی بی نے رات کی وصیت کی؟ غسل مجھے دفن کرنے کی وصیت تو سمجھ میں آتی ہے کہ لوگوں کو خبر نہ ہو سکے, غسل کی وصیت کیوں کیا ہے؟ اے عزیزو جب یہ راز اس وقت کھلا جب علی غسل دینا چاہتے ہیں, असमा कहती है कि अली ने मुझसे कहा, असमा देखो बच्चों के सामने, क्योंकि घर ही में गुस्ल दिया जा रहा था ना, जब माँ को गुस्ल दिया जाएगा बच्चे छोटे हैं तड़प जाएंगे, बच्चों की चीख निकल जाएगी, उन्हें खबर हो जाएगी जिन्हें फातिमा खबर नहीं देना चाहती। असमा जाके बच्चों से कहो, बच्चों रो मगर चुपके चुपके रो, आंसू निकले मगर आवाज ना निकले। न जाने किस दिल से असमा ने बच्चों से कहा होगा और किस तरह से बच्चों ने अपनी आवाज पे काबू पाया होगा। नन्हे नन्हे बच्चे हैं। असमा कहती मैं पानी देती जा रही थी, अली गुस्ल देते जा रहे थे, गुस्ल देते देते अचानक अली की चीख निकल गई, सर चकरा के अली रोने लगे। मैंने कहा आका आप तो बच्चों को मना कर रहे थे, खुद क्यों रोने लगे। मौला फरमाते असमा रे न पूछो, फातिमा की पसलियां टूट गई थी, मुझे बताया तक नहीं। अजरकुम अल्लाह, बीबी ने अपना कोई दुख अली से, अली को जो है नहीं बताया। जब अली आकर सरहाने बैठे तो फातिमा बस अली से एक सवाल करती हैं, ए अली मैंने सुना है कि अब लोगों ने तुम्हें सलाम करना छोड़ दिया है। अली कौन है? अली को अल्लाह ने हादी बना के भेजा है ना, मुरब्बी है अली। अली के जरिए से ही ये इंसान आखिरत में इंसान बन सकता है। अली से मुंह मोड़ लिया है, अली सलाम करते हैं और लोग अली के सलाम का जवाब नहीं देते। मौला फरमाते हैं फातिमा इतना ही नहीं कि अब मैं सलाम करता हूं कि लोग मुझे सलाम नहीं करते, अब तो हालात इतने बदल गए हैं मैं सलाम करता हूँ कोई मेरे सलाम का जवाब भी नहीं देता है। ये सुनकर के फातिमा तड़प गई, अली लोग तुम्हारे सलाम का जवाब नहीं देते हैं, तड़प गई बीवी। उसी हालत में फिजा को आवाज दी, ए फिजा मुझे किबला रुख बिठाल दो, मैं कुछ दुआएं करना चाहती हूँ। फिजा ने बीवी को किबला रुख बिठाला, दोनों हाथों को उठाया, बेटा हसन बेटा हुसैन, ये मेरी लाल ज़ैनब व कुलसूम, माँ के करीब आ जाओ, माँ दुआ करे तुम लोग आमीन कहो। सुने कि फातिमा ने क्या दुआ की, दोनों हाथों को उठा के कहती हैं, इलाही अज्जिल वफाती सरिया, खुदा मुझे जल्दी दुनिया से उठा ले, अब ये दुनिया रहने के लायक नहीं। अली सलाम करे, कोई अली के सलाम को जवाब न दे। जी चाहे हाथ जोड़ के कहो बीबी यकीनन ये बहुत बड़ी मुसीबत है, लेकिन बीबी ये तो आगाज मसाइब है। आपने इतने ही सुना कि अली के सलाम का जवाब कोई नहीं देता, आपने अली को लहू लहान नहीं देखा है, आपने अली को जख्मों से चूर नहीं देखा है, तड़प गई बीबी। जरा आश्रे आशूरा करबला में आ जाइए, आपकी लाडली ज़ैनब कैसे ज़ैनब ने देखा होगा, 1900 तने चाक चाक पर। अला लानतुल्लाह अला कौम ज़ालिमीन वसयालमु अल्लज़ीना ज़लमू अय्यमुन क़लबिन यनक़लिबून। बारे लाहा तुझे वास्ता है मुहम्मद व आले मुहम्मद का, हमारी इस मुख्तसर सी इबादत को कबूल फरमा। बारे लाहा सदके में अहले बैत अतहार अलैहिमुस्सलाम के, तूने हमें इस दुनिया में इंसान बनने के लिए भेजा है, खुदाया हमें तौफीक दे कि लाए अमल और नमूने अमल दोनों से हम वाबस्ता रहे। पालने वाले आखिरत में जब हमें उठाना तो हमारी शक्ल इंसानों की रहे हैवानों की नहीं। माबूद तुझे वास्ता है मोहम्मद व आले मोहम्मद अलैहिमुस्सलाम का, जो मोमिनीन मोमिनात बीमार हैं उन्हें शफाए कामिला याजला इनायत फरमा, जो मकरूज हैं उनके कर्जों को अदा फरमा, जो परेशान हाल हैं उनकी परेशानियों को दूर फरमा। बारे इलाहा जो बेरोजगार हैं उन्हें हलाल और पाकीजा रोजगार इनायत फरमा, जो साहिब रोजगार हैं उनके रोजगार में मजीद तरक्की और उन्हें अपने बेरोजगार भाइयों की मदद की तौफीक इनायत फरमा। बारे इलाहा जो बे औलाद हैं उन्हें नेक और सालेह औलाद इनायत फरमा, जो साहिब औलाद हैं उन्हें अपनी औलाद की दीनी तालीम और तरबियत की तौफीक अता फरमा। माबूद तुझे वास्ता है मोहम्मद व आले मोहम्मद अलैहिमुस्सलाम का, शियायान हैदर करार मुहिब्बान अहले बैत अतहार ज़ायरान सैयदुश्शुहदा अज़ादारान मज़लूम करबला, जहां कहीं भी हों उनकी जान माल इज्जत आबरू की हिफाजत फरमा। معبود تجھے واسطہ ہے محمد و آل محمد علیہ السلام کا، مراجع کرام اور رہبر معظم انقلاب اسلامی کی حفاظت فرما۔ معبود تجھے واسطہ ہے محمد و آل محمد علیہ السلام کا، امام زمانہ کے ظہور میں تعجیل فرما۔ جب حضرت کا ظہور ہو تو ہمارے اعمال ایسے ہوں کہ ہم ان کے اصحاب و انصار میں شمار ہو سکیں۔ اللہم عجل فی فرج مولانا صاحب الزمان وجعلنا من اعوانه وانصاره۔